यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको बजेट अधिवेशन शुरू। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश। दिगो आर्थिक विकास र रोजगारी सृजना गर्नेतर्फ आगामी बजेट लक्षित हुने अर्थमन्त्री डाक्टर प्रकाश शरण महतद्वारा जानकारी। मुलुकको अर्थतन्त्र समस्यामा भए पनि चिन्ताजनक अवस्थामा नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नकली शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव पाण्डे सहित 8 जनालाई थप 7 दिन हिरासतमा राख्न काठमाण्डु जिल्ला अदालतको अनुमति। लमजुङको दोर्दीमा निर्मित सुपर दोर्दी ख जलविद्युत आयोजनाबाट उत्पादित 54 मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़ियो। र पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुनखानीमा आगलागी हुँदा कम्तीमा 27 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संघीय संसदको बजेट अधिवेशन हिजो शुरू भएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आगामी आर्थिक वर्ष 2080-81 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो। अर्थमन्त्री डाक्टर महतले आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो र समुन्नत आर्थिक विकास हासिल गर्ने, रोजगारी सृजना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्नेतर्फ परिलक्षित हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर महतले आर्थिक समस्याका बीच आउन लागेको आगामी आर्थिक वर्षको बजेट वित्तीय घाटालाई वांछित सीमाभित्र राख्न र बाह्य क्षेत्रको सुधार गर्न केन्द्रित रहने पनि बताउनुभयो। अर्थमन्त्री डाक्टर महतले बजेटमा कृषि उपजको परनिर्भरता कम गर्न, रैथाने बालीलाई प्रोत्साहन गर्ने, व्यावसायिक पशुपालन तथा नस्ल सुधारमा जोड़ दिने, लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिने र तुलनात्मक रूपमा बढ़ी लाभ र प्रतिफल आउने क्षेत्रमा लगानी बढ़ाउने बताउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा कानून न्याय तथा संसदीय मामला मन्त्री धनराज गुरूङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2080 पेश गर्नुभयो। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितका समस्या समाधान गर्ने उद्देश्यले अध्यादेश जारी गरेको हो। यसअघि बैठकमा सांसदहरूले नकली भूटानी शरणार्थीका सम्बन्धमा छानबिन गरी दोषीलाई कार्यवाही गर्नुपर्ने, दोषी कोही पनि नमकोस तर निर्दोष कोही पनि नफसुस भन्ने तर्फ भने सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै बैठकमा सत्तापक्ष सांसदहरूले अघिल्लो संसदले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गराई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्नुभयो भने विपक्षी सांसदहरूले त्यो विधेयक अब अगाडि बढ़ाउन नहुने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान बस्दैछ। यसै गरी राष्ट्रिय सभाको हिजो बसेको बैठकमा पनि अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आर्थिक वर्ष 2080-81 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामला मन्त्री धनराज गुरूङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2080 सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको बैठकमा पनि सांसदहरूले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा सत्य तथ्य छानबिन हुनुपर्ने, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा बजेट बढ़ाउनु पर्ने माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज बिहान 10:30 बजे बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि चिन्ताजनक अवस्थामा नरहेको बताउनु भएको छ। नेपाल व्यवसाय शिखर सम्मेलन कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउन लाग्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री दाहालले आन्तरिक तथा बाह्य आर्थिक गतिविधि मार्फत आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको र देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकड़ाहरूले प्रश्न पारेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री दाहालले विगत केही समयदेखि शोधनान्तर बचत रहेको वैदेशिक मुद्राको संचितको अवस्थामा सुधार भएको आयातको परिमाणमा कमी आएको विप्रेषणमा उत्साहजनक वृद्धि भएको हुनाले देशको समग्र अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्नुभयो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले नेपालको आन्तरिक स्रोत प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने विषयलाई प्राथमिकता राख्ने पनि उहाँले बताउनुभयो। यसै गरी कार्यक्रममा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताउनुभयो। अर्थतन्त्र सुधारका लागि सरकारबाट भएका प्रयास मात्र पर्याप्त नरहेकाले निजी क्षेत्रको साथ आवश्यक रहेको उहाँले बताउनुभयो। सरकारले राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान 2079 प्रदान गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले हिजो सिंहदरबारमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा 6 जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार र 2 जनालाई वरिष्ठ पत्रकार सम्मान 2079 सम्मान गरिएको हो। वरिष्ठ पत्रकार सम्मान 2079 राजेन्द्र दाहाल र बलराम थापालाई सम्मान गरिएको छ भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट 6 जना सम्मानित हुनुभएको छ। पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले मीडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह नै मान्यता प्रदान गरी संरक्षण गर्ने नीति लिएको पनि बताउनुभयो।
हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नता बिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन। र मैले आज यो कुरा गर्दै गर्दा नेपालमा युद्धलाई शान्तिमा रूपान्तरण गर्ने विस्तृत शान्ति सम्झौताको वातावरण बनाउन पनि नेपाली पत्रकारिता जगतको सहयोग नभएको भए असम्भव नै हुन्थ्यो भन्ने कुराको एउटा जिउँदो प्रमाण म आफै हुँ भन्ने मलाई लाग्दछ। सरकारले संचार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मीडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति दिएको छ। संचार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढंगले पहल भइरहेको छ। वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा पनि म यहाँ स्पष्ट गर्न चाहन्छु।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र त्यसमार्फत जनताको जीवनमा रूपान्तरण ल्याउनु राजनीति र पत्रकारका दुवैको दायित्व भएको बताउँदै पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। मन्त्री शर्माले सरकार र संचार क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै संचार क्षेत्रको विकास र पेशागत सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
संचार संस्थाहरूको सबलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर छ। साना लगानीका स्वरोजगारमूलक र गैर नाफामूलक संचार माध्यमको प्रवर्धन, श्रमजीवी पत्रकारहरूको कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धि लगायत कामहरू गर्नको निम्ति आम संचार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, एकद्वर्थ समानुपातिक विज्ञापनको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषको व्यवस्थापन, पत्रकार प्रशिक्षण प्रतिष्ठान, पत्रकारका लागि दुर्घटना बीमा, ज्येष्ठ तथा द्वन्द्वपीडित पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आम संचार विकास कोषको स्थापना लगायतका एजेण्डा सरकारको प्राथमिकतामा छन्। यी मध्ये केही कानूनमा छन् भने बाँकी क्रमशः कार्यान्वयन गर्ने नै छ। भएका कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, असान्दर्भिक कानूनको पुनरावलोकन गर्ने र आवश्यक कानून निर्माण गरेर पत्रकारिता क्षेत्रका समस्याहरूलाई समाधान गर्न सरकार प्रतिबद्ध छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले लोकतन्त्रको पहरेदार पत्रकारिता थप व्यावसायिक र जिम्मेवार बन्न पत्रकारिता दिवसले उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले नेपालको पत्रकारिताको अभिभावकत्व ग्रहण गरेको बताउँदै संचार क्षेत्रका समस्या समाधानमा सरकारवाला संघको सहकार्यमा जोड़ दिन आग्रह गर्नुभयो। सम्मानित हुने पत्रकारहरूको तर्फबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल योग्य पत्रकारले पत्रकारिता र पत्रकारिता मार्फत लोकतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका सबै काम कार्यवाही पारदर्शी रूपमा जनसमक्ष ल्याउने दायित्व आम संचार माध्यमको भएको बताउनु भएको छ। गोर्खापत्र प्रकाशनको 123 वर्ष प्रवेशका अवसरमा काठमाण्डुमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले राज्यका हरेक अंग र निकायलाई कार्य सम्पादनप्रति जिम्मेवार उत्तरदायी र सबल बनाउन संचार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो।
राज्यका सबै काम कारबाहीहरू पारदर्शी हुनुपर्दछ। राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा सुसूचित गर्ने दायित्व आम संचार माध्यमको नै रहन्छ। नागरिक सुसूचित हुन सक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ। राज्यका हरेक अङ्ग र निकायलाई कार्य सम्पादनप्रति जिम्मेवार उत्तरदायी र सबल बनाउन चौथो अङ्गका रूपमा संचार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरामा विमति छैनन्। शताब्दी लामो यात्रा पार गरिसकेको गोर्खापत्रको हाम्रो सामाजिक विकास सांस्कृतिक प्रबन्धनमा पनि महत्वपूर्ण योगदान छ। अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ सफल साबित गर्न यो संस्थाले अझ जिम्मेवार व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई अगाडि बढाउनु पर्ने आवश्यकता छ।
समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताका आवश्यकताका आवाजलाई राज्यसम्म पुर्याउन संचार माध्यमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। नकली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे सहित पक्राउ परेका 8 जनालाई काठमाण्डु जिल्ला अदालतले थप 7 दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। भूटानी शरणार्थी नक्कली परिचय पत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही वैशाख 20 गते पेप्सिकोलाबाट पक्राउ गरेको थियो। उहाँलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक सरेको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले संसद बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाण्डुमा सारिएको बताउनुभयो। यही वैशाख 29-31 झापामा बस्ने भनिएको बैठक अब यही वैशाख 28-30 केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने भएको छ। यसैबीच केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि भोलि सचिवालय बैठक बोलाइएको छ। नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोर्खा नगरपालिका 10 घर भई काठमाण्डुको नयाँ बस पार्क बस्ने 31 वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले वैदेशिक रोजगारीका लागि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा 2 लाख तलबमा काम लगाइदिन्छु भन्दै 31 लाख रूपियाँ ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो। लमजुङको दोर्दी गाउँपालिका 6 ढोडीनीमा निर्माण भएको 54 मेगावाट क्षमताको सुपर दोर्दी ख आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। पिपुल हाइड्रो पावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित बिजुलीको परीक्षण सफल भएसँगै राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताउनुभयो। आयोजनाले निर्माण थालनी गरेको करिब 9 वर्षपछि बिजुली उत्पादन गर्न थालेको हो। कुल 8 अर्ब 80 करोड़को लगानीमा उक्त आयोजनाको निर्माण कार्य अघि बढ़ाइएकामा निर्माण अवधि लम्बिँदा करिब 10 अर्ब 39 करोड़सम्म लागत पुगेको र त्यसमा 70% ऋण र बाँकी प्रवर्धन लगानीमा आयोजना निर्माण भएको हो। कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका 2 मुगुको च्यारखु लेकमा हिउँ पहिरोमा परेकाहरूको खोज उद्धार आजदेखि गर्ने भएको छ। प्रदेश सरकारले आज हेलिकप्टरबाट नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी सहितको खोज उद्धार टोली घटनास्थलमा पुर्याउने तयारी गरेको हो। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानून मन्त्री कृष्ण बहादुर जीशीले घटनाका बारेमा तत्काल जानकारी हुन नसकेकाले खोज उद्धार कार्यमा ढिलाइ भएको बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा 12 वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भोलिदेखि सञ्चालन हुने परीक्षाका लागि कुल 4,67,389 विद्यार्थीले फारम भरेको बोर्डले जनाएको छ। यस वर्षको कक्षा 12 वार्षिक परीक्षाको परीक्षा केन्द्र तोक्ने काम पूरा भएको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्राध्यक्ष निरीक्षक नियुक्त गर्ने लगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको बताउनुभयो। यस वर्ष 56,000 भन्दा बढ़ी विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन लागेको बताइएको छ। कर्णालीसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा परम्परादेखि कुरीतिको रूपमा रहेको छाउपडी प्रथा अझै हट्न सकेको छैन। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले छाउपडी प्रथा उन्मूलनका लागि सञ्चालन गरेका अभियानले निरन्तरता नपाउँदा महिलाहरू अझै कष्ट भोग्न बाध्य भएका छन्। सुर्खेतबाट आकाश तारा बोयको रिपोर्ट।
सुर्खेतमा विभिन्न संघ संस्थाहरूले छाउगोठमुक्त गर्ने अभियान सञ्चालन गरे। गाउँका धामी झाँग्रीदेखि महिला तथा बालबालिका गाउँमा भएका छाउगोठ भत्काउँदै हिँडे। उत्साहजनक अभियानले जिल्लाका बाबियाचर, गुटु, विद्यापुर, लगाम, बेतान, घाटगाउँ, तातापानी छाउगोठ भत्काएर छाउगोठमुक्त क्षेत्र घोषणा गर्यो। तर संघ संस्थाको कार्यक्रम सकिएपछि यस क्षेत्रमा भत्किएका छाउगोठ पुननिर्माण भएका छन्। अभियानले संस्कार परिवर्तन गर्न नसक्दा छाउगोठ भत्किए पनि धर्म संस्कारले घरमा बस्न नमिल्ने भएपछि पुनः छाउगोठ बनाइएको बाबियाचर सुर्खेतका जगत टमट्टा बताउनुहुन्छ। महिनावारी भएको बेला शारीरिक रूपमै कमजोर हुने हुँदा राम्रो खानपानको अभावले झनै समस्या हुने गरेको छ। त्यसैमा परिवारबाट एक्लिएर बस्दा विभिन्न समस्या भोग्नु परेको स्थानीय बालिका बाँसतलाले बताउनु भयो। सरकारले चेतनाको स्तर वृद्धि गर्न नसक्ने भए सुरक्षित छाउगोठ निर्माणमा सहयोग गर्नुपर्ने लक्ष्मी विकको भनाइ छ।
सहयोग गरौँ भन्ने कोही हुँदैन, भत्का भत्का भन्ने मात्रै हुन्छ। संस्थाले बेड दिएमा आज आफूले काम गरेर पनि
आज भोलि उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला सशक्तिकरण आदि जस्ता मुद्दाहरू व्यवहारमा लागू नहुँदा यी र यस्ता सामाजिक कुसंस्कारले पर्से पाइरहेका छन्। सरकारी व्यवस्थासँगै संस्थागत उद्देश्यमा आएका संघ संस्थाहरूले कार्यक्रमलाई निरन्तरता नदिँदा सुर्खेत लगायत छाउप्रथा कायम अन्य जिल्लाका ग्रामीण बस्तीमा यो कुप्रथाले निरन्तरता पाइरहेको छ। छाउगोठ भत्काउने र घोषणामा मात्र सीमित राख्नुभन्दा सरकारवाला निकायले स्थानीयको शिक्षा र चेतना शक्तिलाई बढ़ाउन सके यस्ता कुप्रथा र कुरीतिलाई कम गर्न सकिन्छ।
आकाश तारा बैक रेडियो नेपाल सुर्खेत।
अब अन्तर्राष्ट्रिय समाचार। पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुनखानीमा आग लागि हुँदा कम्तीमा 27 जनाको मृत्यु भएको छ। एरिकविक्पा क्षेत्रमा रहेको ला स्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आग लागि भएको समाचारमा जनाइएको छ। स्थानीय संचार माध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी शुरू भएको हो। प्रहरीले मृतकको विवरण संकलन गरेपछि मात्रै आगलागीको खबर हिजो प्रकाशित गरिएको हो। कंगोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परि मृत्यु हुनेको संख्या 400 पुगेको अधिकारीहरूले जनाएका छन्। कालेहे क्षेत्रका प्रशासक थोमस बाकेङ्गाका अनुसार गत साताको बाढ़ीपछि कम्तीमा 394 जनाको शव निकालिएको छ। दक्षिण किवु प्रान्तको कालेहे क्षेत्रमा भएको भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ़ेपछि बोसुसु र न्यामुकुवी गाउँहरूमा पहिरो गएको थियो। अब आर्थिक समाचार।
सिन्धुपाल्चोक जिल्लाको हिमाली भेगका स्थानीयको आमदानीको प्रमुख स्रोत चौरी पालन बनेको छ। चौरीको दूध र छुर्पी बेचेर नै त्यस क्षेत्रका किसानले दैनिक गुजारा चलाउँदै आएका स्थानीय पेरन्जी शेर्पाले बताउनु भएको छ। आफूहरूको आमदानीको प्रमुख स्रोतका रूपमा चौरी पालन रहेकाले अबको बजेटमा तीनै तहका सरकारले यस व्यवसायलाई विशेष महत्व दिई विशेष अनुदानको व्यवस्था मिलाउनु पर्ने त्यस क्षेत्रका कृषकहरूले सरकारसँग माग गरेका छन्। खास गरी सिन्धुपाल्चोकको जुगल, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको हिमाली भेगका किसानहरू चौरी पालन व्यवसाय गर्दै आएका छन्। अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको एक कम्पनीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्मान गर्नु भएको छ। डाक्टर राज के भण्डारी र श्रद्धा पौडेलले अमेरिकामा सञ्चालनमा ल्याएको साइन्स सिक्स कम्पनीलाई राष्ट्रपति बाइडेनले एक्सपोर्टर अफ द इयर 2023 अवार्डबाट सम्मानित गर्नु भएको हो। पर्वत जिल्लाको जलजला गाउँपालिका साथ दाइरिङका कृषकले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रूपमा 2 लाखदेखि 10 लाखसम्म आमदानी लिइरहेका छन्। तरकारी खेतीका लागि नमूनाको रूपमा रहेको पर्वतको दाइरिङ गाउँका कृषकले तरकारी बिक्री वितरणबाट वर्षेनी 2 करोड़ भन्दा बढ़ी रकम गाउँमा भित्राइरहेको स्थानीय एकजना अगुवा कृषक एक नारायण पौडेलले बताउनुभयो। तरकारी खेतीबाट राम्रो आमदानी हुन थालेपछि विदेश गएका युवा पनि गाउँ फर्केर खेती गर्न थालेका स्थानीयले बताएका छन्। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से प्रसूचक आइतबार 19.12 अंकले घटेको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक 19.12 अंकले घटेर 1850.61 बिन्दुमा पुगेको छ। आइतबार 23 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 187 कम्पनीको शेयर मूल्य घटेको छ। 8 कम्पनीको शेयर मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लीगमा आर्मी र संकटाले बराबरी खेलेका छन्। आइतबार इन्फा मैदान सातो बाटोमा आर्मीले पुछारको टीम संकटासँग 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेको हो। खेलको 18 मिनटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो। भरतले यस सिजनको लीगमा आफ्नो पहिलो गोल गरेका हुन्। उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए। जीततर्फ अग्रसर आर्मीले खेलको इन्जुरी समयमा पेनाल्टी बिहोर्न पर्यो। संकटा लेब्रानी फरवार्डर युसुफ ह्याट्रिकले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए। रेलिगेशन जोनमा रहेको संकटाले 15 खेलबाट 17 अंक जोडेको छ। आर्मीले समान खेलबाट 21 अंक जोडेको छ। अर्को खेलमा मछिन्द्र क्लबले एपीएफलाई हराएको छ। दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्रले एपीएफलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। मछिन्द्रको जितमा ओलावा अफिजिलले विजयी गोल गरे। बराबरी तर्फ उन्मुख खेलको अतिरिक्त समयमा अफिजले मछिन्द्रलाई महत्वपूर्ण 3 अंक दिलाए। जितसँगै मछिन्द्र उपाधि होडमा फर्किएको छ। खेलमा अग्रता एपीएफले 36 मिनटमा अर्माट मिडोडको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका उलाजाद करिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। जितसँगै मछिन्द्रले 15 खेलबाट 24 अंक जोडेको छ। एपीएफको 19 अंक रहेको छ। राष्ट्रिय टीमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनवाई स्थगित भएको छ। जिल्ला अदालत काठमाडौँले आइतबार सन्दीपको मुद्दामा पेशी तोकिएको थियो। सन्दीपको मुद्दाको पेशी न्यायाधीश भोलानाथ ढकालको इजलासमा परेको थियो, तर न्यायाधीश ढकाल विदामा बसेपछि सुनवाई स्थगित भएको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदलिरहे कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा आज मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 82%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 6:41 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको बजेट अधिवेशन शुरू। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश। दिगो आर्थिक विकास र रोजगारी सृजना गर्नेतर्फ आगामी बजेट लक्षित हुने अर्थमन्त्री डाक्टर प्रकाश शरण महतद्वारा जानकारी। मुलुकको अर्थतन्त्र समस्यामा भए पनि चिन्ताजनक अवस्थामा नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव पाण्डे सहित 8 थप 7 हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतको अनुमति। लमजुङको दोर्दीमा निर्मित सुपर दोर्दी ख जलविद्युत आयोजनाबाट उत्पादित 54 मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़ियो। र पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आग लागि हुँदा कम्तीमा 27 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।